यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीद्वारा एकीकृत सुरक्षा योजना 2082 जारी। जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व गराउन मन्त्री परिषदद्वारा अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपति समक्ष पेश। शीतलहरको कारण तराई मधेसको जनजीवन प्रभावित र ईयूद्वारा सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न युक्रेनलाई 90 अर्ब युरो बराबरको ब्याजमुक्त ऋण उपलब्ध गराउने सहमति। समाचार अब विस्तारमा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 स्वतन्त्र निष्पक्ष भइरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले एकीकृत सुरक्षा योजना 2082 निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ। आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ। निर्वाचन आयोगबाट प्राप्त निर्णयहरू समेतलाई आत्मसात गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको र सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उम्मेद्वार मतदाता राजनीतिक दलका नेता महत्वपूर्ण व्यक्ति निर्वाचन पर्यवेक्षक संचारकर्मी चुनाव प्रचार प्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबूत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उहाँले बताउनुभयो। महत्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाउन निर्वाचन विरोधी समूहहरूको गतिविधिको निगरानी नियन्त्रण र कार्यवाही गर्न अवैध तथा जबरजस्ती चन्दा संकलन र धम्की नियन्त्रण गर्ने अराजक उश्रृंखल आपराधिक क्रियाकलाप एवं गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी क्रियाशील रहेको बताइएको छ। आन्दोलनका क्रममा लुटिएको तथा हराएका हात हतियारबाट हुन सक्ने सम्भावित खतरालाई निस्तेज गर्न लुटिएका हात हतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली निर्माण गरी परिचालन गरेको छ। समानुपातिक तर्फको निर्वाचन प्रणालीमा जनसंख्याको आधारमा प्रतिशत निर्धारणको लागि सरकारले कानूनी प्रबन्ध गरेको छ। त्यसको लागि मन्त्री परिषदले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपति समक्ष पेश गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्था बमोजिम दलित आदिवासी जनजाति खसार्य मधेसी थारू मुस्लिम समूहको लागि प्रतिशत निर्धारण गर्न अध्यादेश मार्फत कानूनी प्रबन्ध गरिन लागेको हो। मन्त्री परिषदको बिहिबारको बैठकले राष्ट्रिय जनगणना 2078 को अन्तिम प्रतिवेदन अनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू र मुस्लिम समुदायको जनसंख्याको नयाँ तथ्याङ्क अनुसार प्रतिनिधि सभा सदस्य ऐन 2074 को अनुसूची परिमार्जन गर्न अध्यादेश ल्याइएको हो। निर्वाचन आयोगमा गत मंगिर 25 गते भएको छलफलको आधारमा जनसंख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको छ सदस्यीय समिति गठन गरिएको थियो। सरकारले गत भदौ 23 र 24 गतेको युवा पुस्ता जयन्तीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताको साथ अगाडि बढ़ाएको छ। जयन्ती प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायता सहित जीवन निर्वाहको लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्री परिषदले गत मंगिर 22 गते स्वीकृत गरेको कार्यविधिको आधारमा वर्गीकरणलाई तीव्रता दिएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओम प्रकाश सरियालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिश गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणित गर्नेछ। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने व्यवस्था छ। राजस्व छलेर भित्राइएको आशंकामा वीरगंजबाट प्रहरीले 4,70,40,000 रूपियाँ मूल्य बराबरको 1,800 बोरा सुपारी बरामद गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर 2 बाइपास सड़क स्थित निशान्त रोणावतको उद्योगमा गोदाम अगाडि रहेको दुईवटा कन्टेनर गाड़ीबाट प्रहरीले 1,800 बोरा सुपारी बरामद गरेको हो। तेस्रो मुलुकबाट वीरगंज भन्सार हुँदै भित्राइएको उक्त परिमाणको सुपारी महोत्तरीको वर्दीवास पठाउनु पर्नेमा कन्टेनरबाट अनलोड गरेर वीरगंजको गोदाममा भण्डारण गर्ने क्रममा प्रहरीले छापा मारेर बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि यति बेला देशैभर तयारी भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा पनि निर्वाचनको तयारीको लागि आवश्यक मतदान स्थल निर्धारण गर्ने, मतदान सामग्री तथा मतदाता नामावली अध्याधिक गर्ने लगायतका प्राविधिक तथा व्यवस्थापकीय कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा आसन्न निर्वाचनको तयारी शुरू गरिएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढ़ीका अनुसार यति बेला निर्वाचनको तयारी काम अघि बढ़िरहेको छ। यस अन्तर्गत मतदान स्थल निर्धारण गर्ने काम सकिएको छ। निर्वाचनका लागि आवश्यक पर्ने मतदान सामग्री तथा मतदाता नामावली अध्यावधि गर्ने कार्य भइरहेको छ। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट:
प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीको लागि मतदाता नामावली अध्यावधिको डाटा निर्वाचन आयोगमा पठाउने गरी तयारी गरेका छौं र मतदान स्थलहरू हामीले निर्धारण गरिसकेका छौँ र आयोगले पनि त्यसलाई स्वीकृत गरिसकेको छ भने मतदानमा प्रयोग हुने सामग्री र निर्वाचनमा प्रयोग हुने सामग्रीहरूको पनि हामीले आकलन शुरू गरेका छौँ र यो मतपेटिका लगायतका सामग्री दुरुस्त अवस्थामा राख्ने गरी तयारी अगाडि बढाएको कुरा अनुरोध गर्न चाहन्छु।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलालीमा 237 मतदान स्थल कायम गरिएको छ भने 630 मतदान केन्द्र तोकिएका छन्। यसमध्ये 108 मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। यसरी मतदान स्थलको सुरक्षा संवेदनशीलता हेरेर निर्वाचन सुरक्षा रणनीति तर्जुमा गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी अहिले निर्वाचन सुरक्षा योजना अनुसार आवश्यक जनशक्ति र स्रोत साधनको व्यवस्थापन गर्ने कार्यमा सरकारी संयन्त्र लागिरहेको बताउनुहुन्छ।
जिल्ला सुरक्षा रणनीति तर्जुमा गरेर स्वीकृति गरिसकेका छौँ। त्यही अनुसारको सबै शीर्ष निकायहरूले सुरक्षा योजना अनुसारको आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने भन्ने सन्दर्भमा कार्यहरूको चाहिँ प्राथमिकीकरण चाहिँ भइसकेको छ। त्यही अनुसारको जनशक्ति व्यवस्थापन गर्ने, स्रोत साधनहरूको व्यवस्थापन गर्ने
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 5 निर्वाचन क्षेत्र रहेको कैलालीमा करिब 5,52,313 मतदाता रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
रिपोर्ट पछि बाँकी समाचार। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेशसभाको आज अपरान्ह 4 बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुहुने भएको हो। मुख्यमन्त्री यादव गत मंगिर 19 गते नेपाली कंग्रेसको संसदीय दलका नेताको हैसियतमा 7 दलका 77 जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। यस्तै मधेस प्रदेशसभाको रिक्त सभामुख पदको लागि यही 6 गते निर्वाचन हुने भएको छ। आज बिहानीदेखि शुरू भएको बाक्लो हुस्सुरो शीतलहरीका कारण रौतहट सहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। अत्याधिक चिसो, कुहिरो र शीतलहरको कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको हो। आज बिहान आकाश ढाकिने गरी बाक्लो हुस्सु लागेपछि सर्वसाधारणले आगो तापेर समय बिताएका छन् भने चिसो बढेसँगै वृद्ध वृद्धा, बालबालिका तथा बिरामीहरू बढ़ी प्रभावित भएको हाम्रा संवाददाता रूपेन्द्र पटेल जानकारी दिनुभयो। सर्वसाधारणलाई चिसोबाट जोगिन न्यानो लुगा लगाउन, सुरक्षित तरिकाले आगो ताप्न तथा अनावश्यक रूपमा घर बाहिर ननिस्कन वृन्दावन नगरपालिका रौतहटले आग्रह समेत गरेको छ। बाक्लो शीतलहर तथा हुस्सु कुहिरोको कारण भिजिबिलिटी अत्यन्त कम हुँदा आज दिउँसोसम्म बाँकेको नेपालगंज विमानस्थलबाट हुने हवाई उडान पूर्ण रूपमा अवरूद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगंजले जनाएको छ। आज बिहानैदेखि चलेको शीतलहर र कुहिरोको कारण विमानस्थल क्षेत्रमा 500-700 मिटर मात्र भिजिबिलिटी कायम रहेकाले आवश्यक मापदण्ड नपुगेपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको हो। भिजिबिलिटी न्यून हुँदा नेपालगंजबाट बिहान र दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन। विमानस्थल टावरका अनुसार जहाज उडाउन न्यूनतम 1,000 मिटर भिजिबिलिटी आवश्यक पर्ने र जहाज अवतरणको लागि कम्तीमा 1,600 मिटर भिजिबिलिटी हुनुपर्ने प्रावधान रहेको छ। गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आज पौष कृष्ण औंसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानीदेखि घुइँचो लागेको छ। गोकर्णेश्वर उत्तरगया श्राद्ध गर्न जाने आउने भक्तजनको घुइँचोको कारण जोरपाटी गोकर्ण सुन्दरी जल सड़कमा बिहानीदेखि जाम भएको छ। सो मार्गमा 2 सवारी जाममा पर्दा समस्या भएको यात्रुहरूले गुनासो गरेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै
चल्दैछ अनि त्यहाँ के छ बुवा
यहाँ पनि सबै राम्रो छ ल तेरो आमासँग कुरा गर
पर्दैन पर्दैन किन धेरै पैसा खर्च गर्नुहुन्छ
किन टेन्सन लिन्छस् बाबु हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त
सेवा सुचारू गर्नका लागि #1415#
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार युरोपेली संघीयका नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न 90 अर्ब युरो बराबरको ब्याजमुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् यद्यपि कोष जुटाउन फ्रिज गरिएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन लगभग 4 वर्षदेखि जारी युद्धको कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबावमा छ अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् 2026 र 2027 युक्रेनलाई करिब 1 अर्ब 17 अर्ब युरो 1 अर्ब 61 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने युक्रेन र यसको युद्ध प्रयासहरूलाई सहयोग गर्न पूँजी बजारबाट ऋण लिनु सबैभन्दा यथार्थवादी र व्यावहारिक उपाय भएको बताउँदै यस सम्झौतालाई ठूलो प्रगति भएको टिप्पणी गर्नुभएको छ आगो बालेर जंगली हात्ती जलाएको आरोपमा श्रीलंकाको प्रहरीले 3 जनालाई पक्राउ गरेको छ उत्तरी क्षेत्रमा रहेको एउटा गाउँमा भएको घटना भिडियो मार्फत सामाजिक सञ्जालमा प्रसारित भएपछि पशु अधिकार कर्मीहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसको कड़ा विरोध गरेका हुन् पशु चिकित्सकहरूले भाले हात्ती गम्भीर रूपमा जलेको र खुट्टामा गोली लागेको अवस्थामा फेला पारी उपचार गरे पनि गत मंगलबार मृत्यु भएपछि आरोपितहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको हो पक्राउ पर्नेहरू 42 देखि 50 वर्ष उमेर समूहका रहेका छन् उनीहरूले जंगली हात्तीलाई धपाउन खोज्दा आगो बोलेको बताएका स्थानीय संचार माध्यमहरूले जनाएका छन् बहुसंख्यक जनसंख्या बौद्ध धर्मावलम्बीहरू रहेको श्रीलंकामा हात्तीलाई पवित्र मानिन्छ र प्राय धार्मिक समारोहमा घर पालुवा हात्तीहरू पर्यटकको आकर्षक बढ़ाउन लोकप्रिय मानिन्छन् बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि हिंसा फैलिएको छ युवा नेता शरीफ उस्मान हादीलाई गत साता ढाकामा मस्जिदबाट बाहिर निस्कदै गर्दा अज्ञात समूहले गोली हानेको थियो घाइते हादीको सिंगापुरमा उपचारको क्रममा हिजो मृत्यु भएको हो सन् 2024 आन्दोलनपछि पहिलो आम निर्वाचनको मिति घोषणा गरिएको भोलिपल्ट उनीमाथि गोली प्रहार भएको थियो हादी स्वतन्त्र उम्मेद्वारको रूपमा निर्वाचन लड्ने तयारीमा थिए उनको मृत्युको खबर सार्वजनिक भएपछि हिजो राजधानी ढाकाको एक चोकमा सयौं समर्थकले प्रदर्शन गरेका छन् प्रदर्शनकारीहरूले द डेली स्टार र प्रथम आलो पत्रिकाका कार्यालयमा तोडफोड गरेको बीबीसीले जनाएको छ घटनास्थलमा सेना परिचालन गरिएको छ भने दमकल कर्मीले भवनभित्र फँसेका पत्रकारहरूको उद्धार गरेका छन् अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक आसन्न प्रतिनिधि सभा निर्वाचनलाई विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीद्वारा एकीकृत सुरक्षा योजना 2082 जारी जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व गराउन मन्त्री परिषदद्वारा अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपति समक्ष पेश शीतलहरको कारण तराई मधेसको जनजीवन प्रभावित र ईयूद्वारा सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न युक्रेनलाई 90 अर्ब युरो बराबरको ब्याजमुक्त ऋण उपलब्ध गराउने सहमति रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्कार